यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक 25 मुद्दे प्रस्ताव पारित गर्दै सम्पन्न। सरकारले गरेका कामका बारेमा जनतालाई जानकारी गराउन केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डको निर्देशन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोजको पहिलो साता चीन भ्रमण गर्नुहुने परराष्ट्र मन्त्री साउदद्वारा जानकारी। सुन तस्करी प्रकरणको विषयमा थप अनुसन्धानको जिम्मा सीआईबीलाई। ललिता निवास जग्गा प्रकरणमा मुख्य निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतको आदेश। अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको उपचार सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य उपचार समिति गठन। र इजरायलसँग सहकार्य गरेको भन्दै हमासद्वारा गाजाका 7 व्यक्तिलाई मृत्युदण्डको सजाय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नीति योजना कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेका काम कार्यवाहीका बारेमा जनतालाई जानकारी गराउन पार्टी केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। 5 दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक समापन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले देशभित्रका प्रत्येक घर परिवारलाई भेटेरै पार्टीका काम कार्यवाही र सरकारका राम्रा कामहरूका बारेमा जानकारी दिए। प्रचार प्रसार गर्न र आम जनताका बीचमा पुग्न पार्टीका केन्द्रीय सदस्यहरूलाई आह्वान गर्नुभयो। त्यसका लागि माओवादी केन्द्रले विशेष अभियानका रूपमा 3 महिने अभियान सञ्चालन गर्ने र अभियानमा 7 प्रदेशका 7 वडामा आफै खटिने अध्यक्ष प्रचण्डले बताउनुभयो।
एउटा पनि जनताको घर नछोड्ने, त्यो खालि माओवादी केन्द्रका समर्थक शुभचिन्तकको मात्रै होइन, कुनै पनि राजनीतिक आस्थासँग सम्बन्धित भए पनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले हिँड्दै गरेको पहलको बारेमा जनतालाई हामीले आउने दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अगाडि बढाउने हाम्रा योजनाहरू राख्ने, जनताका गुनासाहरू आलोचनाहरू सुन्ने, शहीद बेपत्ता घाइते परिवारहरूसँग भेट्ने, एउटा घर पनि नछोड्ने, नेपाल राज्यभित्र भएका प्रत्येक घर परिवारसँग सम्बन्ध गर्ने गरी 3 महिने अभियान चलाएर हामी विधान सम्मेलनमा आइपुग्ने निष्कर्षमा पुगेका छौं।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएकाले सुशासन एवं समृद्धिको यात्रामा देशलाई अगाडि बढ़नबाट अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो। उहाँले देशमा व्याप्त विसंगति र व्यथितिको अन्त्य गरी सुशासनका लागि चालेका कदमबाट सरकार जनतामा नयाँ आशाको संचार गर्न सफल भएको उल्लेख गर्नुभयो।
जसरी अहिले हाम्रो पार्टीको नेतृत्वमा सरकार छ र सरकारले राज्यमा भएका व्यथितिहरू हटाउने, सुशासन जनतालाई दिने, सामाजिक न्याय दिने र समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने प्रक्रियाको नेतृत्व गरेको छ र त्यसले जनतामा एउटा नयाँ विश्वास र भरोसा जगाएको छ। कति जनभावनाहरूलाई, जनताका भरोसाहरूलाई पनि केन्द्रीय समितिको यो बैठकले राम्रोसँग अभिव्यक्त गर्यो।
अध्यक्ष प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र विगतमा पार्टी केही अन्यलमा परे जस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको बताउनुभयो। केन्द्रीय समितिको हिजो सम्पन्न बैठकले गरेका निर्णयहरू सुनाउनु हुँदै माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले देशका विभिन्न स्थानमा सुक्खा परेकोमा ती क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत प्रदान गर्नुपर्ने, बढ़दो महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सरकारले चालेको भ्रष्टाचार भ्रष्टाचार विरूद्धको अभियानले निरन्तरता पाउनुपर्ने, सरकारले समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ़ाएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सबैको साथ र सहयोगको आवश्यकता रहेको लगायत निर्णयहरू गरेको जानकारी दिनुभयो।
विस्तृत शान्ति सम्झौता अन्तर्गतको शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो पूरा गर्न राजनीतिक दलहरू, नेपाल सरकार र संसद, नेपाल सरकार संसद र सरकार निकायसँग यो बैठक माग गर्दछ। चौतर्फी राजनीतिक अराजकता, निराशा र आर्थिक मन्दी लगायतका कारण बढ़िरहेको महँगी नियन्त्रण गर्न, आम जनताको जीवन स्तरलाई सहज बनाउन, राहत र सुविधा प्रदान गर्न तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो तथा प्राकृतिक प्रकोपबाट पीड़ित जनतालाई तत्काल राहत प्याकेज घोषणा गर्न यो बैठक नेपाल सरकार समक्ष जोड़दार माग गर्दछ। पार्टी अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको सरकारले ऐतिहासिक रूपमा सञ्चालन गरेको भ्रष्टाचार विरूद्ध अभियानमा नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट हुने सुनकाण्ड लगायतका तस्करीको जालो तोड्न गरेको अभियानलाई यो बैठक दृढतापूर्वक समर्थन गर्दछ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ। बैठकले कोशी प्रदेशको इन्चार्जमा बलदेव खनाल, मधेस इन्चार्जको जिम्मा लीलामणि पोखरेल र बागमती प्रदेशको इन्चार्जको जिम्मा जनार्दन शर्मालाई दिएको छ। गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाउनु भएको छ। यसै गरी सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल, उपत्यकामा वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्जमा पम्फा भूषाललाई तोकिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक सफलताका साथ सम्पन्न भएको र विभिन्न 25 मुद्दे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो। प्रवक्ता महराले जनतासँग माओवादी विशेष रूपान्तरणका लागि अभियानको आगामी भदौ 16 गते शुरूआत गरिने र अभियानका क्रममा जनताको घर घरमा जाने र जनताको गुनासो सुन्ने पनि बताउनुभयो। यही साउन 17 गतेदेखि चलेको बैठकमा अध्यक्ष प्रचण्डले सामयिक राजनैतिक प्रस्ताव पेश गर्नुभएको थियो भने त्यस प्रस्तावमाथि सदस्यहरूले आफ्नो धारणा राख्नुभयो। केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिलाई 409 सदस्यीय बनाउनुका साथै केन्द्रीय समितिमा 35% महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको प्रवक्ता महराले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज पहिलो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री साउदले आफूहरू प्रधानमन्त्रीको चीन भ्रमणको तयारीमा जुटेको बताउनुभयो। उहाँले वर्तमान सरकार सदैव छिमेकी तथा मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो। मन्त्री साउदले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढ़ाउँदा नै मुलुक र जनताको हित हुने भएकाले विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा राख्नुभयो। न्यायपालिकाको नेतृत्व कायम मुकायम प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सम्हाल्नु भएको छ। प्रधान न्यायाधीश हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त हुनुभएपछि हिजो कायम मुकायम प्रधान न्यायाधीश श्रेष्ठले नेतृत्व सम्हाल्नु भएको हो। पदबहालीका क्रममा कायम मुकायम प्रधान न्यायाधीश श्रेष्ठले संविधान र कानूनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्त काम गर्न निर्देशन दिनुभयो। उहाँले सेवाग्राहीले महसुस गर्ने गरी छिटो मुद्दा फर्सुट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरूसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन कामहरू तय गर्ने पनि बताउनुभयो। कायम मुकायम प्रधान न्यायाधीश श्रेष्ठले न्यायपालिकाको सुधारका लागि सिंगो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीश र प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभयो। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिश गरिसकेको छ। संसदीय सुनवाई समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले श्रेष्ठलाई प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिइएको छ। सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने गरी हिजो सीआईबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिनुभयो। महानिर्देशक ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताउनुभयो। सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीलाई दिएसँगै सो प्रकरणमा पक्राउ परेका 17 आरोपीलाई हिजो साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा लिइएको छ। राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका लागि भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि हिजै साँझ सीआईबीमा लगिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो। यसअघि बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिनुभएको थियो। उहाँको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिक लगायत संगठित र अन्तर्देशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान शुरू गर्नेछ। विभागले यही साउन 3 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ब्रेकसुमा हालेर ल्याइएको करिब 100 किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा 18 पक्राउ परेकोमा बिरामी भएका कारण 1 तारीखमा छाडिए पनि 17 हिरासतमै रहेका छन्। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री परिषदबाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अनिल कुमार सिन्हा र डाक्टर कुमार चुडालको संयुक्त इजलासले हिजो उक्त आदेश गरेको हो। तत्कालीन समयमा सरकारको नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईले मन्त्री परिषदको बैठकबाट उक्त जग्गा सम्बन्धी विषयमा निर्णय गराउनु भएको थियो। नेपाल सरकारको जग्गा व्यक्तिका नाममा गएको र त्यस्ता निर्णयाधिकारी अनुसन्धानको दायरामा नभई लगाएको काम गर्ने स्तरका कर्मचारी एवं सम्पत्ति लगानी गरी जग्गा खरिद गर्ने समेततर्फ अनुसन्धान बढ़ी केन्द्रित भएको अवस्था देखिँदा न्याय प्रणालीप्रतिको आम विश्वासको जोखिमतालाई मध्यनजर गर्दै प्रस्तुत संगठित अपराधका विषयमाथि उक्त प्रकरण जोड़िएको आदेशमा उल्लेख छ। उक्त प्रकरणमा जोड़िएका योगराज न्यौपानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनवाईमाथि उक्त आदेश आएको हो। ललिता निवासको जग्गा प्रकरणमा अब पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ। सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ। आज संसद बैठक बस्नु अघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ। सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आफ्नो अडान कायम राखेपछि उहाँले आज मध्याह 12 शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो। सरकारले अति विशिष्ट व्यक्ति र विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेतको संयोजकत्वमा मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरेको हो। समितिमा प्राध्यापक डाक्टर भगवान कोइराला, डाक्टर सन्दुक रोहित, डाक्टर भोला रिजाल, प्राध्यापक डाक्टर शैली प्रधान, प्राध्यापक डाक्टर रविमान श्रेष्ठ, प्राध्यापक डाक्टर किरण प्रसाद श्रेष्ठ, प्राध्यापक डाक्टर रत्नमणि गजुरेल, प्राध्यापक डाक्टर सुभाष आचार्य, प्राध्यापक डाक्टर शशी शर्मा, प्राध्यापक डाक्टर रमेश चोखानी, सह प्राध्यापक डाक्टर ध्रुव गैरे, डाक्टर पुकार चन्द्र श्रेष्ठ, डाक्टर महेश अधिकारी र डाक्टर अनन्त अधिकारी सदस्य रहनु भएको छ। नेपालको स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत विशिष्ट र अति विशिष्टको स्वास्थ्य उपचारमा वर्षेनी ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तो समेत देखिएकाले समिति गठन गरिएको हो। नेकपा एकीकृत समाजवादीका नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुको आलोकनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो। शनिबारबाट शुरू भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न महाधिवेशनमा प्रस्तुत हुने राजनैतिक तथा सांगठनिक प्रतिवेदनका विषयमा छलफल भएको छ। एकीकृत समाजवादी पार्टीले पार्टीको आसन्न महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्य देवी सिंह र वसुन्धरा भूषालले स्थापना गरेको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले नेपाली चलचित्रहरू विदेशी चलचित्रसित प्रतिस्पर्धा गर्न सक्ने बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री शर्माले अहिलेको डिजिटल युगमा विभिन्न देशका अभ्यासहरूबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो। त्यस अवसरमा मन्त्री शर्माले भुवन चैत्य वसुन्धरा फाउण्डेशन पुरस्कार 2079 र 80 विभिन्न सर्जक तथा स्रष्टाहरूलाई सम्मान गर्नुभयो। हरिश भुवन चन्द पुरस्कारबाट वरिष्ठ गीतकार यादव खरेल र निर शाह, चैत्य देवी सिंह पुरस्कारबाट वरिष्ठ संगीतकर्मी गणेश रसिक र वरिष्ठ अभिनेता शिव श्रेष्ठ, चेतनारायण वसुन्धरा भूषाल पुरस्कारबाट वरिष्ठ अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान गरिएको थियो। नेपालगंज उपमहानगरपालिकाले यस वर्षदेखि आवास बीमा कार्यक्रम लागू गर्ने भएको छ। उपमहानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने व्यक्ति र परिवारका हकमा विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरूको बीमा सम्बन्धी कार्यलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले विपद जोखिम बीमा सम्बन्धी कार्यविधि 2080 बनाएको छ। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
पहिलो चरणमा नेपालगंजको वडा नम्बर 3 र 7 पाइलटिङका रूपमा आवास जोखिम बीमा लागू गर्न लागि छ। वडा नम्बर 3 र 7 बाक्लो बस्ती तथा जोखिमयुक्त घरहरू बढ़ी भएकाले शुरूआती चरणमा यी वडाहरू छनौट गरिएको हो। नेपालमै पहिलो पटक लागू गर्न लागि आवास बीमा कार्यक्रम अन्तर्गत बीमा शुल्क बापत 15 लाखसम्मको रकम उपलब्ध गराइनेछ। जनघनत्वका आधारमा छनौटमा परेका वडाहरूमा जोखिम तथा क्षमता वृद्धि सम्बन्धी कार्यविधि, निर्जीवन बीमा कार्यक्रमका लागि कार्यविधि र बजेट व्यवस्थापन लगायतका विषयमा योजनाहरू निर्माण गरी काम अघि बढ़ाइएको छ। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट:
यो पाइलट प्रोजेक्टको रूपमा अहिले हामी सञ्चालन गर्दैछौं। यो वर्ष हामी 2 वडामा गर्छौं र यसै गरी हामी अन्य वडाहरूमा पनि यसको प्रभावकारिता हेरेर बीमा कम्पनीहरूसँग कुरा गर्दैछौं।
विपदको कारण क्षति भएको सम्पूर्ण भवन भत्केको, नष्ट भएको भवनहरूका जोखिमग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत बीमा गरिने भवनको बीमाङ्क रकम प्रति भवन 15 लाखसम्म कायम गरिएको छ। 15 लाख भन्दा बढ़ी मूल्यको बीमा गर्नु वा गराउनु पर्ने अवस्था आएको खण्डमा उपमहानगरपालिकाले 15 लाखको पर्ने बीमाको प्रिमियम रकम उपलब्ध गराई सोभन्दा बढ़ीको बीमाङ्क रकमको हकमा स्वयं घरधनीले सम्बन्धित बीमा कम्पनीलाई उपलब्ध गराउनु पर्नेछ। आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन गेवाली:
यो वर्षदेखि लागू गर्ने भनेर नेपाल उपमहानगरपालिकाले यसको कार्यविधि पनि तयार पारेर कार्यपालिका बैठकमा निर्णय गरेर यो वर्ष बजेट पनि विनियोजन 10 लाख रूपियाँ छुट्याएको छ।
बेलायतको डोर्मन विश्वविद्यालयले गरेको अध्ययन अनुसार पश्चिमको कुनै पनि क्षेत्रमा कुनै पनि बेला 8.6 रेक्टर स्केलको भूकम्प जान सक्ने देखिएको छ। पश्चिम क्षेत्रमा भूकम्प गएमा नेपालगंजका 3,000 घर ध्वस्त हुन सक्ने आकलन छ। वडा नम्बर 3 र 7 मात्रै झण्डै 12,000 सर्वसाधारण प्रभावित हुन सक्ने बताइएको छ। भूकम्पपछि हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै आवास बीमा कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू हुने भएपछि सर्वसाधारणले खुशी व्यक्त गरेका छन्। स्थानीय रेखा गुप्ता:
धेरै राम्रो छ, किनकि विपदमा आएको बाढी भूकम्पमा हाम्रो जुन घर क्षति हुन्छ नि, हिजोको दिनमा हामीले पुरै क्षति आफै बेहोर्नु पर्ने अवस्था थियो, तर नगरपालिकाले जुन ल्याएको छ यो बीमा छ, यसमा राहत हामीले पाउँछौ।
भूकम्पबाट हुन सक्ने क्षति रोक्न र कम गर्न शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर मार्फत नेपालगंज उपमहानगरपालिकामा विगत 1 वर्षदेखि विभिन्न कार्यहरू भइरहेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नागढुङ्गा नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल उद्धार सुरुङको खन्ने काम सकिएको छ। आज दिउँसो भौतिक औपचारिक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गर्नुहुने सड़क विभागले जनाएको छ। धनकुटामा पछिल्लो समय गाई पालनसँगै डेरी उद्योग सञ्चालनप्रति आकर्षण बढ़ेको छ। ईश्वर थापाको रिपोर्ट।
हिमाली जिल्लामा व्यावसायिक रूपमा छुर्पी उत्पादन हुँदै आएकोमा पहाड़ी जिल्ला धनकुटामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको छ। दूधलाई प्रशोधन गरी बनाइने घिउ र छुर्पीको माग बढ़ेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ़दो छ। केही वर्ष अघिबाट धनकुटामा शुरू भएको डेरी उद्योग सञ्चालनको लहरले धेरैले राम्रो आमदानी गरिरहेका छन्। नेपाली सेनाको जागिरबाट अवकाश भएपछि यो पेसामा लागेका महालक्ष्मी एकका रामबहादुर पौडेलले छुर्पी उत्पादनबाट 8 जनालाई रोजगारी दिइरहेको बताउनुभयो।
कहिले 8 जना हुन्छ, कहिले अब दुध बढेर बढाउनु पर्छ, मान्छे 9-10 जना नै हुन्छ, अहिले चाहिँ 8 जना छ। उहाँहरूलाई अब मासिक हामीले 15-20 तलब दिएको छ, खाना बस्न सबै सुविधा दिएको छ, त्यतिखेर नै हाम्रो मासिक आमदानी सन्तोषजनक छ।
गाई भैँसीको दुध उत्पादनमा वृद्धि हुन थालेपछि र उत्पादित दुधले बजार नपाएपछि दुधको खपतको लागि छुर्पी उद्योग खोलिने क्रम बढेको छ। धनकुटामा 50 भन्दा बढी उद्योग रहेका छन्। दुध खेर नजाओस् भनेर व्यावसायिक रूपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको हो। केही वर्ष अघिसम्म निजी कम्पनीमा नोकरी गर्ने धनकुटा दुई भिरगाउँका राजु घिमिरेले छुर्पी उद्योगबाट निकै सन्तुष्ट रहेको बताउनुभयो।
माग भइन्छ, छुर्पी बनाइन्छ, छुर्पी प्लस नन घिउ भइहाल्छ, अनि कहिले कहिले माग भइन्छ पनिर बनाइन्छ। छुर्पी 1100-1300 छ।
धनकुटाका दुग्ध परिकार उद्योगमा छुर्पी, नौनी र पनिर उत्पादन हुन्छ। गाउँमै छुर्पी उद्योग स्थापनासँगै किसानले उत्पादन गरेको दुधले बजार पाउन थालेको छ। उत्पादित छुर्पी इन्टरी हुँदै काठमाडौँ तथा अमेरिकासम्म निर्यात हुने गरेको र नौनी, धनकुटा लगायत तराईका जिल्लामा खपत हुने गरेको छ।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलसँग सहकार्य गरेको भन्दै हमासले गाजाका 7 व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ। गाजापट्टिको एक सैन्य अदालतले इजरायलसँग सहकार्य गरेको आरोपमा 7 जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको छ। अदालतले गाजामा अन्य 7 जनालाई 25 वर्षको जेल सजाय सुनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इटालीको लाम्पेडुसा टापुमा 2 डुंगा एक आपसमा ठोकिएर भएको दुर्घटनामा कम्तीमा 30 आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार एउटा डुंगामा सवार करिब 28 जना समुद्रमा हराइरहेका छन् भने अर्को डुंगामा सवार 3 जना बेपत्ता रहेका छन्। अब आर्थिक समाचार।
नेपालमा विद्युतीय कारोबार गर्ने 6 विदेशी कम्पनीले कर तिर्न शुरू गरेका छन्। गत आर्थिक वर्ष 2079-80 लागू गरेको विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्स बापत हालसम्म त्यस्ता कम्पनीबाट करिब 10 करोड़ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवा सम्बन्धी कारोबार गर्ने 9 कम्पनी दर्ता भएका र 6 कम्पनीले कर तिरेका छन्। सिंगापुरमा कार्यालय रहेका 2 कम्पनी गुगल एसिया पेसिफिक प्राइभेट लिमिटेड र लिंक्ड इन सिंगापुर प्राइभेट लिमिटेडले पनि दर्ता भएर कर तिर्न थालेका छन्। नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनी कर प्रणालीमा दर्ता हुन थालेकोले राजस्व पनि उल्लेख्य रूपमा संकलन भएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडा सैनीले जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीका जायज माग यथाशक्य छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। निर्माण व्यवसायीका जायज माग सुनवाईमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न परिसंघले विज्ञप्ति मार्फत आग्रह गरेको छ। परिसंघले चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी समेत नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने उल्लेख गरिएको छ। नेपालमा प्रयोग हुने पेन्सिल, मार्कर लगायतका वस्तुहरू किन्न 1 अर्ब रूपियाँ बाहिरिएको छ। भन्सार विभागको पछिल्लो विवरण अनुसार गत आर्थिक वर्षमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पेन, पेन्सिल, मार्कर तथा त्यससँग सम्बन्धित वस्तु आयात भएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्सीकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले देविकालाई आइतबार नियुक्त गरेको जानकारी दिएको छ। नेपाली महिला क्रिकेट टोली अहिले आईसीसी महिला T20 विश्वकप एसिया छनौटको तयारीमा छ। सोही छनौटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्ति गरेको हो। देविकाले भारतबाट 1 टेस्ट र 15 एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेकी छिन्। देविकाले वुमेन्स प्रिमियर लीगमा मुम्बई इण्डियन्सको प्रशिक्षकत्व गरेको पनि अनुभव छ। त्यस्तै उनी भारत र बंगलादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी छिन्।
अझै बम। अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र सोही प्रदेशका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरि साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक 25 मुद्दे प्रस्ताव पारित गर्दै सम्पन्न। सरकारले गरेका कामका बारेमा जनतालाई जानकारी गराउन केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डको निर्देशन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोजको पहिलो साता चीन भ्रमण गर्नुहुने परराष्ट्र मन्त्री साउद्वारा जानकारी। सुन तस्करी प्रकरणको विषयमा थप अनुसन्धानको जिम्मा सीआईबीलाई। ललिता निवास जग्गा प्रकरणमा मुख्य निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतको आदेश। अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको उपचार सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य उपचार समिति गठन। र इजरायलसँग सहकार्य गरेको भन्दै हमासद्वारा गाजाका 7 व्यक्तिलाई मृत्युदण्डको फैसला। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।